नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सीधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा, उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले आलुबालीको विकासका लागि वैज्ञानिकहरूको राष्ट्रिय कार्यशाला गोष्ठी गरेको छ। गएको हप्ता भएको कार्यशालामा देशभरकै वैज्ञानिकहरूको सहभागिता थियो। गोष्ठीमा आलुबालीको विकास, नयाँ जातको विकास र परीक्षण, आलुबालीको उत्पादन बढ़ाउने बारेमा दक्षिण एसियाका वैज्ञानिकका अनुभव आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो। गोष्ठीले आलुबालीको थप विकास र क्षेत्र विस्तारका विषयमा विभिन्न योजना पनि बनाएको छ। कार्यशालामा भएका छलफल र आलुबालीको विकासका लागि भएका योजनाबारे आज हामी कुरा गर्दैछौ। यस विषयमा साथी विष्णु विश्वकर्माले राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक कालिका प्रसाद उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
कार्यक्रम बदलिदो नेपालको हाम्रो कृषि विशेष कार्यक्रममा तपाईँलाई स्वागत छ।
थ्याङ्क यू।
यो राष्ट्रिय आलुबालीका बारेमा अन्तर्राष्ट्रिय स्तरकै रूपमा एउटा कार्यशाला शुरू गर्नुभएको छ। उद्देश्य के हो यो कार्यशाला शुरू गर्नुको?
यसको उद्देश्य के हो भन्दा, यो हामीले नाम राखेको नेशनल टेक्निकल वर्किङ ग्रुप वर्कसप अन पोट्याटो भनेका छौँ। यसमा हामीले विशेष गरी चारवटा क्षेत्र तोकेका छौँ, जस्तो पूर्वी पहाड, पूर्वी तराई, मध्य पहाड, मध्य तथा पश्चिम पहाड र पश्चिम तराईका गरेर चारवटा क्षेत्र तोकेका छौँ। यो एग्रो इकोलोजिकल रिजन अर्थात कृषि पारस्थकीय क्षेत्रको आधारमा यसलाई निर्धारण गरिएको हो र त्यो प्रत्येक क्षेत्रमा हाम्रा रिसर्च स्टेशनहरू छन्, अनुसन्धान केन्द्रहरू, र ती अनुसन्धान केन्द्रहरूका आफ्नै समस्या हुन सक्छन्। आलुबालीलाई अगाडि बढाउनका लागि त्यहाँ उनीहरूले भोगिरहेका, त्यहाँका कृषकहरूले भोगिरहेका आफ्नै समस्याहरू हुन सक्छन्। ती समस्याहरू विगतमा जे थिए त्योभन्दा अहिले बदलिएका पनि हुन सक्छन् र ती समस्याहरूको पहिचान गर्ने र त्यसलाई ट्याकल गर्नको लागि, त्यसलाई समाधान गर्नको लागि त्यहाँका रिसर्च स्टेशनहरूले के काम गरिरहेका छन् अथवा गर्न खोजिरहेका छन् र राष्ट्रिय स्तरमा राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले तिनीहरूलाई के योगदान गर्न सक्छ आफ्नो तर्फबाट, समन्वयात्मक हिसाबले अथवा रिसोर्स सपोर्ट गर्ने हिसाबले या कुनै प्राविधिक सहयोगको हिसाबले हामीले के गर्न सक्छौं र उनीहरूले के गर्न सक्छन् भन्ने बारेमा विस्तृत छलफल हुनेछ। यसमा देशभरिका 12 रिसर्च स्टेशनहरू, त्यसपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना को सुपर जोन, आलुलाई तोकिएका सुपर जोनका प्रतिनिधि, अनि राष्ट्रिय आलुबाली विकास कार्यक्रम र अन्तर्राष्ट्रिय आलुबाली केन्द्र जसलाई हामी सीआईपी भन्छौं, त्यहाँका प्रतिनिधिहरू समेत बसेर हामी यहाँ छलफल गर्न गइरहेका छौं र यसबाट नेपालको आलुबाली अनुसन्धान तथा विकासको लागि एउटा यस्तो किसिमको खाका निस्किनेछ कि त्यो खाकाले अब आउँदा दिनमा पक्कै पनि हामीलाई, कृषकहरूलाई, अनुसन्धान तथा प्रसारकर्ताहरूलाई, सबैलाई एक किसिमको मार्ग निर्देश गर्नेछ भन्ने हामीले आशा लिएका छौँ।
अब तपाईँले अलिकति अन्तर्राष्ट्रिय स्तरकै वैज्ञानिकहरू पनि यो कार्यशालामा सहभागी हुनुहुन्छ, उहाँले पनि यो जुन नेपालको परिप्रेक्ष्यमा जसरी आलु बालीको विकास भइरहेको छ, जसरी उत्पादन भइरहेको छ, यसलाई बढाउन सहयोग गर्छ त भन्नुभयो, तर यो सहयोगले हाम्रो आलुमा अहिले पनि आत्मनिर्भरता छैन, परनिर्भरतै बढ़िरहेको छ। आत्मनिर्भरता बढाउन उहाँहरूको सुझाव छ कि प्राविधिक रूपमा प्रत्यक्ष सहभागिता पनि छ?
अब एउटा कुरा खोतलिहाल्नु हो, यसलाई अलिकति इतिहासतिर जाउँ। आलु नेपालमा अथवा नेपालमा ओरिजिन अथवा नेपालमा उत्पत्ति भएको बाली नै होइन, यसको उत्पत्ति भएको दक्षिण अमेरिकाको एन्डिज पर्वतमालाको वरिपरि, विशेष गरी पेरु, बोलिभिया, इक्वेटर जस्ता ठाउँमा यसको उत्पत्ति भएको। अब त्यहाँबाट आलु यहाँ आउनका लागि हामी नेपालीहरूको भन्दा पनि विदेशीहरूको योगदान बढी छ। त्यसमा पनि अहिले पछिल्लो समयमा आएर हामीसँग यसको लागि नयाँ जातहरू निकालौं, नयाँ प्रविधिहरू निकालौं भनौं भने हामीसँग त्यस्ता किसिमका स्रोत साधनहरू छैनन् र त्यस्ता किसिमका साधनहरू कसले हामीलाई प्रोभाइड गर्छ प्रदान गर्छ भन्दाखेरि अन्तर्राष्ट्रिय आलु बाली केन्द्र जसलाई आलुको क्षेत्रमा अन्तर्राष्ट्रिय जिन ब्याङ्क पनि भन्न सकिन्छ र हामीले कुनै जात विकास गर्नु पर्यो भने त्यसका लागि चाहिने बा आमा कहाँबाट ल्याउने हामीसँग छैन र धेरै पहिलादेखि हामीलाई लगभग दुई दशक तीन दशक अगाडिदेखि अन्तर्राष्ट्रिय आलुबाली केन्द्रले सपोर्ट गरिरहेको छ. हामीसँग जति पनि आलुका जातहरू छन् रिलिज भएका अथवा पाइपलाइनमा रहेका ती सबै जातहरूको कुनै न कुनै आनुवांशिक स्रोत अन्तर्राष्ट्रिय आलुबाली केन्द्र हो र अहिले आएर त्यसले क्यापासिटी बिल्डिङका कुरा गरिरहेको छ. हाम्रा जुन आलुमा काम गरिरहेका प्राविधिकहरू छन् वैज्ञानिकहरू छन् तिनीहरूलाई ट्रेनिङ दिएर अथवा तिनीहरूलाई छोटो लामो खालको ट्रेनिङ अथवा एक्सपोजर भिजिटहरू दिएर नयाँ नयाँ टेक्नोलोजीहरू देखाएर सिकाएर के गरेर गर्न सकिन्छ भन्ने बारेमा पनि उसले सपोर्ट गरिरहेको छ. र अर्को इम्पोर्टेन्ट कुरा नेपालमा वर्षेनी आइरन र जिङ्कका डिफिसियन्सीका समस्याहरू देखिएका विशेष गरी गर्भवती महिलाहरू अनि त्यसपछि कुपोषण लागेका मान्छेहरू दूर दराजका जो खाना लाउन नपाएका मान्छेहरू छन् जहाँ अरू बाली नभएर आलु बाली मात्रै हुन्छ वर्षमा त्यो आलु मात्रै खाएका तर तिनीहरू न्युट्रियन्टमा अलिकति कम भएका विशेष गरी आइरन र जिङ्क कम भएका जति पनि एरियाहरू छन् ती एरियाहरूमा केही सपोर्ट गर्न सकिन्छ कि भनेर यिनीहरूले हामीलाई जिङ्क र आइरन बढी भएका जातहरू लगभग धेरै नै दिएका थिए तर हामीले दुईवटा जातलाई आगामी वर्षहरूमा अब रिलिज नै गर्नुपर्छ उन्मोचनको प्रक्रियामा नै लैजानुपर्छ भनेर हामीले अनुसन्धान गरेर ठिक्क पारेका छौं. त्यस्तै नेपालको धेरैजसो ठाउँ अपल्यान्ड एरिया छ टार एरियाहरू अथवा पानी नलाग्ने उपराहार एरियाहरू त्यस्ता किसिमका ठाउँहरूमा अब आलुलाई केही नभए पनि पाँचपल्ट इरिगेसन सिँचाइ चाहिन्छ भने अब पाँचपल्ट सिँचाइ भएन भने चारपल्ट तीनपल्ट दुईपल्ट गर्दै जाँदाखेरि उत्पादन पनि घट्दै जान्छ. त्यस्तै तापक्रम पनि बढ्दो छ त्यो बढ्दो तापक्रम र ड्राउट भन्नाले सुक्खा सहन सक्ने खालका जातहरू पनि उनीहरूले हामीलाई दिएका छन् ती जातहरू पनि हामी परीक्षणको प्रक्रियामा छौं र यस हिसाबले नेपालमा अथवा नेपाल बाहिरका संघ संस्थाहरूले जति पनि हामीलाई हेल्प गर्नुभएको छ त्यो हेल्प ठोस हेल्प छ भन्नाले देखिने आँखाले देखिने मनले अनुभव गर्ने खालको उहाँहरूको सर सहयोग छ र त्यो दिशामा उहाँहरूलाई त हामीले धन्यवाद दिनैपर्छ. र त्यो बाहेक हाम्रो देशभित्रका जो कोलाबोरेटिङ इन्स्टिट्युसनहरू छन् हाम्रा स्टेसनहरू छन् ती स्टेसनहरूले पनि अब हामी यहाँ जो नेसनल लेभलमा छौँ राष्ट्रिय स्तरमा हामीले आफै सबै काम गर्न सक्दैनौँ र तिनीहरूको समन्वयमा उहाँहरूको समन्वयमा मात्रै सबै चिज हुने हो भने उहाँहरूले त्यहाँको परिस्थिति जस्तो भनौँ जुम्लाको लागि उपयुक्त हुने एउटा जात पाथ्रीवासको लागि नहुन सक्छ भने त्यस्तो बेलामा उहाँहरूले के भन्नुहुन्छ भने हामी कहाँ यो जात एकदमै राम्रो छ त्यसकारणले हाम्रो लागि उन्मोचन गरिदिनु पर्यो. त्यस्तो बेला हामीले समन्वयमा त्यही क्षेत्रको लागि पहाड़का सबै स्टेशनमा राम्रो भयो तराईमा भएन भने हामी पहाड़को लागि रिलिज गर्छौं तराईमा राम्रो भने तराईको लागि मात्रै उदाहरण दिउँ तपाईँलाई कुफ्री सिन्दुरी तराईको लागि मात्रै उन्मोचित जात हो त्यस्तै कुफ्री ज्योति पहाड़को लागि मात्रै उन्मोचित जात हो त्यस्तै खुमल उपहार पछिल्लो अवस्थामा तराईदेखि पहाड़सम्म लाउन सकिन्छ. अब डेजिरे भनेको छिटो जस्तो तराईमा धान र त्यसपछि सुक्खा सुरु हुने फागुन चैत भन्दा अगाडि जो छोटो तीन महिने टाइम हुन्छ त्यो तीन महिनाभित्र निकाल्नको लागि डेजिरे विशेष गरी पहाड़को लागि हो तर यो तराईमा पनि राम्रोसँग सफल हुन्छ. त्यस्तै अरू जातहरू पनि छन् तराईको लागि भनेर पहाड़को लागि भनेर छुट्टा छुट्टै पनि तराईदेखि पहाड़सम्म पनि यस्ता जति पनि जातहरू छन् यी हाम्रा आन्तरिक स्टेशनहरूको समन्वय र अन्तर्राष्ट्रिय आलुबाली केन्द्रको प्राविधिक तथा यो जर्म प्लाजम भन्नाले बिउ बिजनको सर सहयोगबाट सफल भएको हो. अब यो हिसाबले हामी यहाँले भन्नुभएको ठिकै यो नेपाल आलुको क्षेत्रमा निकै पछाडि परेको छ यो तथ्याङ्कले नै भन्छ. अब तथ्याङ्क हेर्ने हो भने गएका दस वर्षमा यदि एबीपीएसडी को डाटा केलाउने हो भनेपछि गएका दस वर्षमा आलुको उत्पादकत्व प्रति हेक्टर 13 र 14 टन प्रति हेक्टरमा सीमित छ यो बीचमा जबकि 10 वर्षमा हामीले 20-22 टन पुर्याइसक्नु पर्ने हो। त यसको पछाडि जात मात्रै नभएर अरू हाम्रा म्यानेजमेन्टका कुराहरू, अहिले लेबर फोर्सको कमी, गाउँमा काम गर्ने मान्छे छैनन्, जग्गा जति सबै बाँझा भएका छन्। अब कोही काम गर्ने मान्छे भए पनि उसले अलिकति धेरै ज्याला पाएपछि उतातिर जान्छ, यो थोरै ज्याला आउने ठाउँमा काम गर्न चाहँदैन। यस्ता विविध समस्याहरू हुँदाहुँदै पनि हामी जो आलुमा काम गरिरहेका छौँ, हाम्रो पनि केही न केही यसमा अझै बढी काम गर्नुपर्ने मैले त यसलाई सम्भावनाको रूपमा देखेको छु। किन भन्दा विकसित देशहरूमा हेर्नुहुन्छ भने चाहिँ आलु हामीलाई जुन आलु पठाउँछ अन्तर्राष्ट्रिय आलु बाली केन्द्रले, उसले उत्पादकत्व त्यहाँको उसको आफ्नो पोटेन्सियालिटी देखाउँछ 80 टन प्रति हेक्टरको, तर हामी यहाँ 20-25 भन्दा माथि जान सक्दैनौँ। भने चाहिँ हाम्रो यहाँको म्यानेजमेन्ट व्यवस्थापन, हाम्रो यहाँको आफ्ना आन्तरिक स्रोत र साधनहरू, यी विविध कुराहरूले अप्ठ्यारो पारिरहेका छन्। तर यो अप्ठ्यारोलाई अब हामीले अप्ठ्यारो सधैँ अप्ठ्यारो पर्छ भन्ने कुरा भएन, कि हामीले सम्भावना देखेका छौँ कि हामी अहिले नै अहिलेसम्म हामी 80 टन प्रति हेक्टरमा पुगिसकेको भए त अब हामीले गर्नु केही बाँकी रहन्थेन। तर हामीले गर्नुपर्ने ठाउँहरू अझै धेरै छन्, हाम्रो स्कोप छ, हाम्रो काम गर्ने वातावरण पनि अब बिस्तारै बन्दैछ। भनेपछि अब हामीले यो आलु, नेपालको आलु क्षेत्रलाई, आलु बालीलाई अनुसन्धान तथा विकासको त्यो सर्वोपरि बिन्दुमा पुर्याउनका लागि के गर्न सकिन्छ भन्ने गहन छलफलको लागि यो कार्यक्रम पक्कै पनि फलदायी हुनेछ भन्ने मलाई लागेको छ।
यसमा के अन्तर्राष्ट्रिय आलु विज्ञहरू पनि सहभागी छन्? नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायतका देशका आलु क्षेत्र, आलुको विकासमा र आलुको क्षेत्रमा निरन्तर अध्ययन गरिरहेका वैज्ञानिकको भनाइ अनुसार नेपालले अब के गर्नुपर्नेछ? उहाँहरूको सुझाव अनुसार ती वैज्ञानिकले नेपाललाई के सुझाव दिएका छन् आलु क्षेत्रको विकासका लागि?
उनीहरूले पहिला सुरुमा उनीहरूले के गरे भन्दा नेपालमा आलुको उत्पादकत्व बढाउने कुरालाई मात्रै ध्यान दिए, उत्पादन बढाउने त्यसका लागि केही जातहरू दिए, ती हामीले रिलिज पनि गर्यौं, कयौं यहाँ असफल पनि भए, हामीले तिनलाई डिस्कार्ड पनि गर्यौं। अब अहिले आएर उनीहरू नयाँ नयाँ क्षेत्रहरू खोज्दैछन्। जस्तो नेपालमा लेबर फोर्स कम हुँदै गएको छ भने हामीले फिल्डमै उत्पादन गर्नुको सट्टा हाइड्रोपोनिक्स, एरोपोनिक्स जस्ता पानीमा भन्नाले हावामा त्यो खाद्य तत्त्वका सोलुसनहरू दिएर त्यसबाट आलु उत्पादन गर्ने थोरै जग्गा अथवा थोरै ठाउँमा, थोरै स्पेसमा धेरै आलु फलाउन सकिने खालका तौर तरिकाहरू निकाल्न सकिन्छ कि। त्यसपछि प्रशोधन, जस्तो आलु त हामीले धेरै उत्पादन गर्छौँ, मुढेको आलु भन्नुहुन्छ भनेपछि ह्याम्जाको आलु, स्याङ्जाको आलु, जताततैका आलुहरू पनि सिजनमा फालाफाल हुन्छ, तर तिनीहरूलाई, तिनीहरूमध्ये पनि यस्ता किसिमका आलु जो प्रशोधन योग्य हुन्, जस्तो फ्रेन्च फ्राई बनाउने, चिप्सहरू बनाउने, त्यसपछि अरू किसिमका चिजहरू जस्तो नुडल्स बनाउने, त्यस्ता खालका फ्याक्ट्री, त्यस्ता खालका के अरे आलुका जातहरू निकाल्न सकियो र त्यसको विकासतिर लाग्न सकियो भने चाहिँ नेपालको आलु बालीलाई अझै अगाडि बढाउन सकिन्छ। किन भन्दा यहाँ 12 महिना आलु फल्ने ठाउँ हो, यस्तो ठाउँ संसारमा बिरलै पाइन्छ। तराईदेखि उच्च पहाड़सम्म जाने हो भने यहाँ 12 महिना आलुको सिजन हुन्छ, कुनै बेला उच्च पहाड़मा हुन्छ, कुनै बेला मध्यमा हुन्छ, कुनै तराईमा हुन्छ कुनै बेला। भने यस्तो अवसर र सम्भावना भएको ठाउँमा हामीले आलुलाई अब उद्योगसँग जोड्नुपर्छ, र उद्योगसँग जोड्नको लागि त्यति सजिलो छैन। फेरि आधा हेक्टर जग्गा भएको जुन किसान छ त्यो जग्गालाई तैँले उद्योग खोल भन्दाखेरि सक्दैन, तर हाम्रा उद्योगपतिहरू जो छन् ती उद्योगपतिहरूले उत्पादनदेखि लिएर त्यो फ्याक्ट्री चलाउनेसम्मको च्यानल जुन छ त्यो सबै होल्ड गर्न सके भने त्यो आधा हेक्टरवालाले बरु त्यसमा राम्रो ज्याला पाएर काम गर्छ, र उसको एक त जग्गा पनि युटिलाइज भयो, अनि अर्कोतिर उसले ज्याला पनि पायो भने उसका तुरन्तैका समस्या पनि समाधान भए, अनि आलुको उत्पादन बढाउनको लागि त्यो जो आत्मनिर्भरवाला थियो त्यसको भन्दा त जो उद्योगपतिले हात हाल्छ त्यसले त कुनै पनि हालतमा मैले प्रोडक्सन बढाउनुपर्छ, बढाएपछि मात्रै मेरो नाफा हुन्छ भन्ने सोच्छ नि, त्यस कारणले उसले गर्ने हरकत सबै गर्छ। त्यसपछि उसले आफ्नै उद्योग भइसकेपछि उत्पादन गरेको लगेर कहाँ बेचौं भन्ने पनि हुँदैन, उसका आफ्नै सुपर मार्केटहरू हुन्छन्, ती उत्पादन भएका नुडल्सदेखि लिएर अरू फ्रेन्च फ्राइज, चिप्सहरू, कुकिजहरू सबै लगेर आफ्नो ग्रोसरीहरूमा बेच्छ। भनेपछि यस्तो किसिमको सम्भावनालाई नेपालमा कसरी हेर्न सकिन्छ भन्ने बारेमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना पनि आएको छ। उसले पनि कमसेकम एउटा प्रशोधन केन्द्र सुपर जोनमा खोल्ने भनेको छ। भनेपछि अब सरकारले आलुलाई यत्रो प्रायोरिटी दिने भनेपछि अब हामी आलुको अनुसन्धान तथा विकासमा लागेका मान्छेहरूले पनि अब त्यसलाई त्यो सरकारले लिएको नीति र कार्यक्रमलाई सपोर्ट गर्नको लागि हामीले के गर्न सक्छौ भन्ने बारेमा पनि यो कार्यशालामा छलफल हुनेछ।
तपाईँले दुईटा कुरा उठाउनु भयो, एउटा कुरा पहिलाको भन्दा जनशक्ति जो युवा जनशक्ति अर्थात भनौ हामी कहाँ कामदार नै घट्दै गएका छन्। दोस्रो कुरा हामीले जुन जुन ठाउँमा आलु खेती गर्यो ती ठाउँमा पर्याप्त उत्पादन नभएपछि नयाँ ठाउँको खोजी भइरहेको छ पनि भन्नुभयो, जो अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकको सुझाव पनि हो। अब यी दुईटै क्षेत्र खोज्न र बनाउन अलिकति लगानीको कुरा सरकारको नीतिको व्यापकीकरणको कुरा पनि आउँछ। यो चुनौतीलाई पार गर्न के नयाँ मेकानिजम अर्थात नयाँ किसिमको योजना र त्यही नयाँ किसिमको छलफल कार्ययोजना तपाईँले ल्याइसक्नु भएको छ या यो कार्ययोजना अर्थात यो दुई दिने गोष्ठीमै यो कुराको व्यापकीकरणमा आउँछ अर्थात छलफल नै हुन्छ?
अब अहिले हामी कस्तो फेजमा छौँ भने नेपाल आफैमा एउटा ट्रान्जिसन फेजमा छ। कृषिमा लागेका कैयौं मान्छेहरू जिल्लामा बस्थे, अहिले उनीहरू गाउँपालिका र नगरपालिकामा जाँदैछन्। अब हामी जो अनुसन्धानमा लागेका छौँ हामीले फेडरल सिस्टममै बस्छौँ भन्ने कुरा संविधानमै लेखिएको छ। भनेपछि अब यो अवस्थामा अलिकति कन्फ्युजन त सबैमा पनि छ, तर जे जस्तो कन्फ्युजन भए पनि सरकारले लिएको राष्ट्रिय कृषि नीति 2061 र अहिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र हाम्रो जुन नेपाल एग्रिकल्चरल रिसर्च काउन्सिलको आफ्नो जुन रोड म्याप हो त्यो, त्यसपछि राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमको आफ्नो एउटा वे अनि राष्ट्रिय आलुबाली विकास कार्यक्रमको पनि एउटा तरिका छ, यी सबैमा समन्वय गरेर अनि त्यसपछि त्यो सुपर जोन जोन मात्रै नभएर जहाँ त्यो बाहेक पनि यस्ता किसिमका पकेट क्षेत्रहरू छन् जहाँ आलु व्यापक रूपमा उत्पादन हुन्छ, त्यस्ता किसिमका ठाउँहरूमा अब यो उत्पादनलाई उद्योगसँग जोड्ने यस्तो कामहरूको थालनी त सबभन्दा पहिला त जस्तो अब प्रशोधन योग्य जातहरू नभइकन प्रशोधनको फ्याक्ट्री मात्रै खोलेर त भएन, त्यसकारणले हामीले उत्पादन गरेका केही जातहरू चिप्स बनाउनका लागि तयार छन्, ती जातहरू अब उद्योगहरूले लिनु पर्यो अनि त्यसको उत्पादन शुरू गर्नु पर्यो। अब हामीले प्रविधि दिने हो, उत्पादन गरेर बाँड्ने हाम्रो म्यान्डेट हुँदैन, नभएपछि उहाँहरूले त्यसमा हात हाल्नुभयो भनेपछि सक्सेसफुल हुनुहुन्छ यसमा हामी लगभग हामी भन्न सक्छौँ कि उहाँहरू सक्सेसफुल हुनुहुन्छ भनेर। भने अब जहाँसम्म लेबर फोर्सको कमीको कुरा गर्नुभयो, लेबर फोर्सलाई त हामीले अर्को वेबाट युटिलाइज गर्ने हो, जे जति लेबर छन् ती लेबरहरू पनि थोरै छैनन्, हामी कहाँ जति लेबर छन् अझै पनि थोरै लेबर छैनन्, तर तिनीहरूलाई युटिलाइज गर्नको लागि अन्तर्राष्ट्रिय स्तरमा नसकौँला तर राष्ट्रिय स्तरमा हामीले दिन सकिने ज्याला जुन हो त्यो ज्याला उनीहरूले खान लाउन पुग्ने गरी पाए भनेपछि त उनीहरू त यहाँ बस्न सक्छन्, त त्यो उनीहरूलाई खान लाउन सक्ने ज्याला कसले दिन सक्छ? आधा हेक्टर जमिन भएको कृषकले दिन सक्छ? दिनभरि ला आऊ मेरो खेत गोड्देऊ तिमीहरूलाई म खान पुग्ने ज्याला दिन्छु त उसले भन्न सक्दैन, बिचरा आफै के खाउँछ, त्यहीबाट आएको खाने हो। भनेपछि अब यस्तो किसिमको काम उद्योगपतिहरू र उद्योगपतिहरूलाई सपोर्ट गर्ने काम सरकार सरकारका नीति नियमहरू सरकारका नीति नियम भनेकै यस्ता प्राइम मिनिस्टरको जुन छ परियोजना यस्ता किसिमका परियोजनाहरूबाट सपोर्ट भयो भने चाहिँ मैले त राम्रै देखिरहेको छु भविष्य। र आलु फेरि यस्तो चिज हो, हेर्नुहोस् मलाई एकजना साथीले सुनाउनुहुन्थ्यो, एक जमाना थियो जुन बेला त्यो आलु यति सस्तो थियो कि आलु खाएर पेडाको धाक भन्थे मान्छेहरू, तर अब अहिले आलु बजारमा किन्न जानुहोस् तपाईँलाई उल्टो भन्ने बेला आएको छ कि पेडा खाएर आलुको धाक, भनेपछि आलुको स्कोप आलुको मूल्य आलुको बजार अनि मान्छेको फुड ह्याबिट अब बिस्तारै त चाउचाउ समेत आलुको त्यो फिङ्गर चिप्सहरू त पहिल्यै आइसकेका छन्, कुकिजहरू बिस्कुटहरू पनि आलुका आउने जमाना आइसक्यो। भने आलुको यस्तो भविष्य देख्दा देख्दै पनि अब हामीले फेरि आलुमा यी बाहेक सधैँ उत्पादन मात्रै सधैँ त्यो के अरे जातहरू मात्रै अथवा अर्को व्यवस्थापनका कुराहरू मात्रै भन्दा पनि यसलाई उद्योगसँग पनि जोड्न सक्यो भनेपछि अनि यसबाट उचित लाभ लिन सकिन्छ, आलुलाई यसको विकासको अथवा अनुसन्धानको सर्वोपरि बिन्दुमा पुर्याउन सकिन्छ भन्ने हाम्रो आशा छ।
राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक कालिका प्रसाद उपाध्यायसँग थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी आलु बालीको विकास, नयाँ जातको विकास र परीक्षण, आलु बाली उत्पादन बढाउने योजनाका बारेमा राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक कालिका प्रसाद उपाध्यायसँग कुराकानी गरिरहेका छौं। अघिल्लो हप्ता भएको कार्यशाला र आलु बालीको विषयमा थप कुराकानी सुनौ। साथमा हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
यो कार्यशालामा पनि अघि कुरा उठेको थियो, सरकार, नार्क र वितरण केन्द्र अर्थात व्यापारी, यो बीचमा ठूलो खाडल छ, ग्याप छ, दूरी बढेको छ। यो दूरी नजिक ल्याएर आलुलाई तपाईँले भने जस्तै एकदमै महत्वको जुन खाद्य पदार्थ हो यो भन्न र बनाउनका लागि तपाईँको नयाँ योजना चाहिँ के छ नारको?
अब त्यति विस्तृतमा त हामी अनुसन्धानमा लागेकाले मात्रै गर्न सक्दैनौँ, किन भन्दा हामीलाई छुट्टै म्यान्डेट हुन्छ। तर हामी के गर्न सक्छौँ भनेपछि जसरी हामी अगाडि आइरहेछौँ त्यसै गरी उद्योगपतिहरू आए अनि त्यसै गरी अरू आलुको विकासमा लागेका संघ संस्थाहरू विदेशी हुन्, देशभित्रका हुन्, एनजिओ आईएनजिओहरू सबै चिजहरू अगाडि आए भनेपछि उनीहरूलाई कस्तो खालको प्राविधिक सपोर्ट गर्नुपर्छ त्यो सपोर्ट गर्न हामी तयार छौँ र हामीले केमा सपोर्ट गर्छौँ भन्ने खाका हामी यहाँबाट निकालिदिन्छौँ। जस्तो चिप्सका लागि हामीले के जात दिने, अबका दुई तीन वर्षभित्र चिप्सका लागि हामीले जात दिनु पर्यो भने यो जात हामी दिनेछौँ। आलुको कोल्ड स्टोरवालाहरूले त्यस्तै किसिमको प्रस्ताव ल्याए भनेपछि अब कोल्ड स्टोरको पनि भविष्य ठुलो छ अनि बिउ उत्पादन छ। बिउ उत्पादनमा पनि हामीले यहाँ जुन प्री बेसिक सिड भन्छन् त्यो प्री बेसिक सिड भनेको पूर्व मूल बिउ जो भाइरस मुक्त हुन्छ, त्यो भाइरस मुक्त मूल बिउ हामीले अहिले पनि दिइराखेका छौँ र हामी फेरि पनि दिन सक्छौँ। त्यसलाई हाम्रो क्यापासिटी बढाउने भने चाहिँ हामीले दिन सक्छौँ। अहिले नेपालमा 20 लाख दाना प्रति वर्ष त्यो स्वस्थ बिउको माग छ भने चाहिँ हामीले 2 लाख दाना मात्रै यहाँबाट उत्पादन गर्छौँ र प्राइभेट सेक्टरबाट उत्पादन सुरु गरेको छ त्यसले 2 लाख गर्यो भने 4 लाख मात्रै हो भनेपछि त्यसको पनि भविष्य छ। जो उद्योगपतिहरू छन् ती उद्योगपतिहरूले प्रशोधनमा मात्रै नभएर बिउ बिजनेसमा हात हाल्नुभयो भने चाहिँ उहाँ त्यसमा पनि फाइदा हुनुहुन्छ, किनभने एउटा दाना 14-15 रुपियाँमा आलुको बेच्न पाउनु भनेको त्यो त ठुलो बिजनेस हो नि। हामीसँग उत्पादन हुने जातका दानाहरू त्यतिसम्ममा पनि बिक्री हुन्छन्, त्यो स्वस्थ भएको हुनाले त्यो लगेर खाने होइन, फेरि 14 रुपियाँको दाना लगेर 10 दाना फल्यो भने त्यो खायो भने त धेरै घाटा हुन्छ। त्यहाँबाट 7 पुस्तासम्म स्वस्थ बिउ निकाल्न सकिन्छ। त्यो बिउबाट बिउ बिजनेस गर्ने हो भने त्यो मान्छेको आमदानीको स्तर पनि बढ्यो। यो चाहिँ उद्योगपति बाहेक मिडिल क्लासका कृषकहरूले पनि गर्न सक्नुहुन्छ र केही कृषकहरू यसमा आइराख्नु पनि भएको छ, सुरु गर्नु पनि भएको छ। र अर्को ल्याबहरू त्यस्ता किसिमका बिउहरू उत्पादन गर्नका लागि हाम्रो ल्याबमा टेस्ट ट्युबमा अथवा ग्लासको जारमा बेर्नाहरू उत्पादन गरेर स्वस्थ बेर्ना तिनै हुन् भाइरस मुक्त बेर्ना, तिनका लागि ठूलो लगानी चाहिन्छ। त्यो लगानी सरकारले बेहोरी दिएको छ भने त्यो बेर्नाहरू लगेर उत्पादन गर्नुभयो बिउ भने प्री बेसिक बिउ त्यो ग्लास हाउसमा हुन्छ अथवा स्क्रिन हाउसमा हुन्छ त्यसमा उत्पादन गरिदिनु भने त्यो पनि एउटा बिजनेसको रूपमा लान्छ। भनेपछि उद्योग भनेको अब एउटा खाद्यान्नको लागि मात्रै नभएर बिउ बिजनेसको पनि उद्योग हुन्छ, कोल्ड स्टोरेजको पनि उद्योग हुन्छ। यो विविध क्षेत्रका उद्योगहरू आए भनेपछि यो आलुको भविष्य राम्रो छ। तर साना किसानहरूलाई उत्पादन गर त्यसपछि तिमीहरू कहाँ बेच्छौ तिमीहरू जान अनि तिमीहरूको आलु चिप्समा जान्छ कि खाइनमा जान्छ कि त्यो मतलब छैन भनेर छोड्यो भनेपछि त्यो जति किसानहरू छन् ती किसानहरू पनि 1-2 वर्ष उत्पादन गर्लान्, 2-4 वर्ष गर्लान्, त्यसपछि तिनका छोराछोरीहरू देश विदेश लाग्छन्, ती बुढा हुन्छन् अनि त्यो फेरि जग्गा बाँझो हुने यो जुन भिसियस साइकल छ यो साइकल जस्ताको तस्तै रहने मैले देखेको छु।
तपाईँले यो डर देखाइरहँदा नि जोखिम त्रास र अहिलेको वास्तविक अवस्था देखाउँदा नि यसलाई पार गर्न त चुनौती छ नै, तपाईँको योजना एकातिर कार्यान्वयन अर्कातिर, पहिलो कुरा बजेटकै समस्या, सरकारले पर्याप्त बजेट नदिने नाकलाई, दोस्रो कुरा वैज्ञानिकहरूलाई एकै ठाउँमा बसिरहन अनुसन्धान गरिरहन र यो बालीलाई बढाइरहन पनि समस्या, किनकि वैज्ञानिक धेरै पलायन हुने समस्या पनि नार्कभित्र छ। र अर्को कुरा जति पनि किसानहरूले प्रोत्साहन पाउनु पर्थ्यो श्रमको मूल्य पाउनु पर्थ्यो त्यो पाउँदैन र बजारमा माग बढ्ने तर उत्पादन क्षेत्र घट्दै जाने, अब यो समस्यालाई तपाईँले अहिले समाधान गर्न सक्षमता देखाउनुहुन्छ कि फेरि सरकारकै भर पर्नुपर्ने हुन्छ?
अब यस्तो छ, यो हेर्दाखेरि माग धेरै र आपूर्ति कम आपूर्ति कम जस्तो एउटा मात्रै समस्या देखिन्छ, तर योसँग यति धेरै संघ संस्था अथवा नीति नियम कानूनहरूको प्रत्यक्ष सम्बन्ध हुन्छ नि, त त्यसलाई म मेरै थाप्लोमा सबै चिज बोक्छु अथवा हामी राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले नै यो सबै जिम्मा लिन सक्छ भन्ने कुरा होइन। तर यसको मतलब यो पनि होइन कि हामी जिम्मेवारीबाट उम्केर हिँड्नुपर्छ। तर के छ भन्दाखेरि समस्या कहाँ छैन, समस्या नभएको फिल्ड कहीँ पनि छैन। नेपालको यस्तो हालत यहाँका मान्छेहरू पलायन भएको देख्दा देख्दै स्वयं म तपाईँको अगाडि उपस्थित छु कि विदेशमा पढेर उतै पलायन नभएर नेपालमै फर्केको छु। यस्ता कैयौं वैज्ञानिकहरू हुनुहुन्छ जो उहाँ देशमै बसेर काम गर्न चाहनुहुन्छ, देशकै कृषि क्षेत्रलाई अगाडि बढाउन चाहनुहुन्छ भने उहाँ सानो जोश जाँगरले यहाँ बस्नु भएको छैन। उहाँ आफ्ना समस्या अथवा देशको परिस्थिति या आफ्ना भित्रका गुम्सिएका हीनताबोधहरू सबैलाई पचाएर बसिराख्नु भएको छ। र यसको कदर सबभन्दा पहिला त मैले आफूले आफूलाई गर्नु पर्यो। मैले कदर गरेँ भने मलाई अरूले कदर गर्छ। मैले खालि बार्गेनिङ गर्ने, मैले यो पाइन त्यो पाइन मात्रै भन्ने अनि त्यसपछि आउटपुट केही पनि नदिने, कामको रिजल्ट केही पनि नदिने गर्ने हो भनेपछि त म आफै गलत रहेछु भन्ने हुनु पर्यो। हरेक व्यक्ति संघ संस्थाले पहिला जिम्मेवारी बोध गर्नु पर्यो। आजको दिनभरिको सेड्युलमा म कति चुकेँ, कति सफल रहेँ, किनभने हाम्रो त बालीको हरेक दिन, हरेक हप्ता, हरेक महिना हाम्रो क्यालेन्डर हुन्छ, क्रप क्यालेन्डर। त्यो क्यालेन्डरमा हामी कतिको सफल भयौँ, कतिको टाइमले हामीले काम गऱ्यौँ, गरिसकेपछि हाम्रा रिजल्टहरू कस्ता आए, ती रिजल्टहरू दिन सकिनेछन् भने चाहिँ हामीले कतिको डेलिभर गऱ्यौँ, त्यो कुरामा पहिला हामी जिम्मेवार हुनु पर्यो। अनि बल्ल अरूलाई दोष दिने ठाउँ हुन्छ। अब मैले सरकारले हामीलाई हेरेन या अर्को बजेट भएन, यो भएन, त्यो भएन, हामी भएकै बजेट जति छ त्यो बजेटलाई हामीले युटिलाइज गरेका छौँ कि छैनौँ, पहिला त त्यो हेर्नु पर्यो। त्यो छौँ भनेपछि हामीले राम्रो काम गरेर देखाएका छौँ भने चाहिँ हामीलाई बजेट दिन्छन्। उदाहरणको लागि राष्ट्रिय आलुबालीका अनुसन्धान कार्यक्रमले यदि राम्रो काम नगरिदिएको भए हामीलाई सीआईपीले किन हेर्थ्यो, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले हामीलाई किन एउटा सुपर जोन र जोनमा राख्थ्यो हामीलाई, हाम्रो कमोडिटीलाई। अनि त्यसपछि अन्तर्राष्ट्रिय दात्री संस्थाहरू छन्, ती संस्थाहरू किन आउँथे। त्यसपछि अस्ति भर्खरै हामी चाइना पनि पुगेर आयौँ, उनीहरू नेपालमा मेकानाइजेसनदेखि लिएर सबै कुरामा हेल्प गर्न तयार छन् भने तिनीहरू किन आए, पक्कै पनि यहाँ आएर हेरेका छन्, देखेका छन् हामीले गरेका केही कामहरू उनीहरूलाई राम्रो लागेको छ। हो, नजिकको तीर्थ हेला भयो होला या नजिकको कुराहरूलाई मान्छेले नजरअन्दाज गरिदिए होला, यिनीहरूले केही गरेका छैनन्, केही गर्न सकेका छैनन् भन्ने लाग्यो होला। तर हामीलाई टाढाबाट हेर्नेहरूले त यिनीहरूले केही न केही गरेका छन् र गर्न सक गर्न सक्ने जति नगरे पनि केही न केही गरेका छन् भन्ने लागेर त यत्रो सपोर्ट गरेका छन्। र सरकारले जे जति बजेट दिएको छ आफ्नो ढुकुटीबाट, त्यो बजेट पनि बाँड्दा बाँड्दै पनि यसलाई यति नै ठिक होला भनेरै त दिएको छ। त्यो जति बजेट हामी कहाँ आउँछ त्यो बजेटलाई सदुपयोग मात्रै गर्न सक्ने हो भने पनि हामीले यहाँ धेरै काम गर्न सक्छौँ। र धेरै हदसम्म राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले त्यो बजेट बिउ स्वस्थ बिउ उत्पादनको मामलामा, जातीय विकासका परीक्षणहरू सञ्चालन गर्ने मामलामा, अरू विविध परीक्षणहरूका मामलामा त्यो बजेटलाई राम्रोसँग सदुपयोग गरेको छ भन्ने मलाई लागेको छ।
तपाईँले जति पनि यो दावी चाहिँ गर्नुभयो, एकदसम्म अब आत्मनिर्भरतातर्फ हामी जान कति वर्ष लाग्ला त, जुन अन्तर्राष्ट्रिय स्तरको गोष्ठी पनि सम्पन्न हुने अवस्थामा पुगेपछि, यो गोष्ठीले पनि दिएको सुझाव तपाईँले ग्रहण गरेपछि, भारतमा, चाइनामा, त्यसपछि बंगलादेशमा, श्रीलंकामा जति उत्पादन हुन्छ, नेपालमा त्यही किसिमको उत्पादन बढाउन कति वर्ष लाग्ला त।
अब एउटा कुरा के छ भने युरोपियन कन्ट्री अथवा अमेरिकन कन्ट्रीहरूसम्म पुग्नलाई त हामीलाई टाइमै लाग्ला। जुन छिमेकीहरू छन् तिनीहरू हामीबाट धेरै टाढा छैनन्। जस्तो भारतको अथवा चाइनाको इक्जाम्पल दिने हो भने पनि चाइनाको त 17 वरिपरि छ प्रति हेक्टर, भनेपछि अब देश ठूलो भएर धेरै उत्पादन गर्ने बेग्लै कुरा हो, प्रति एकाइ जग्गाको कुरा गर्दैछु म। त्यस्तै इन्डिया पनि हामीबाट धेरै छैन, 4-5 टन, बढीमा 7-8 टनै बढी होला। भनेपछि अब हामीले आफूले गर्दाखेरि 2-4 कुरामा ध्यान दिने हो भने चाहिँ हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ। नम्बर एक, जो प्रगतिशील किसानहरू हुनुहुन्छ, जसले आलुलाई अब जस्तो भनौँ मुढेको आलु भनेपछि काठमाडौँमा धेरै खपत हुन्छ, तर त्यहाँका किसानहरूलाई कसैले हेरेको छ, ती किसानहरूका के छन् समस्या, तिनीहरूलाई सब्सिडी दिएर हुन्छ कि झन इन्करेज गराउने, झन प्रोत्साहन गर्ने काम हामी सम्बन्धित निकायहरूले त्यो गर्नु पर्यो। त्यसपछि उद्योगपतिहरू जो इन्डियाबाट ल्याएर यहाँ आलुका जातहरू ल्याएर यहाँ उत्पादन गरिरहेका छन्, चिप्स ल्याएका छन्, तिनीहरूलाई बाह्रै महिना चिप्सका जातहरू यहीँ उत्पादन गर्ने वातावरण हामीले बनाइदिनु पर्यो प्रशोधनको मामलामा। त्यसपछि बिउ, स्वस्थ बिउहरू हामीले मात्रै उत्पादन गर्न नसकेको हुनाले देशभरिका लागि प्राइभेट सेक्टरहरूलाई अहिले सरकारले अहिले मात्रै चारवटा ल्याबलाई अनुदान दियो, त्यो सकारात्मक कुरा हो। अब उनीहरूले पनि उत्पादन गर्नेछन्। गरिसकेपछि स्वस्थ बिउ नै यदि तपाईँसँग भयो भने चाहिँ लगभग 30-35% त्यो उत्पादनको जुन कन्ट्रिब्युसन योगदान हुन्छ त्यो स्वस्थ बिउको हुन्छ। भनेपछि बाँकी कुराहरू त तपाईँले त्यत्रो कस्ट त घटाउनु भयो नि, लो कस्टको कुरा गर्छौँ हामी, लागत कम गराउनको लागि स्वस्थ बिउ, उन्नत जात र म्यानेज व्यवस्थापन प्रविधिहरू यी सबै छन् हामीसँग। खालि यिनीहरूलाई पहुँच पुर्याउने काममा हाम्रा अप्ठ्यारा छन्। ती अप्ठ्याराहरूलाई सुल्झाउनका लागि अब यहाँ सबै आउनुभएको छ, प्रधानमन्त्रीका पनि आउनुभएको छ, राष्ट्रिय आलुबाली विकास कार्यक्रमका पनि हुनुहुन्छ, हाम्रा स्टेसनहरू पनि छन्। अब यी सबैले एउटा निचोड त पक्कै देला, एउटा सरसल्लाह हामी गरौँला। त्यो गरिसकेपछि यहाँको क्वेसन जुन छ, यति वर्षमा हामी नेपाललाई आलुको यो गरिदिनेछौँ ऊ गरिदिनेछौँ भन्दा पनि हाम्रा टार्गेटहरू छन्। अब जस्तो 2025 आलुका कतिवटा जातहरू विकास गर्ने अथवा कति बिउ उत्पादन गर्ने, यस्ता किसिमका टार्गेटहरू हामीले आवधिक टार्गेटहरू बनाएका छौँ। ती आवधिक टार्गेट अनुसार हामी चल्छौँ। चलिसकेपछि प्रयास गर्दा गर्दै पनि केही समस्या आयो भने चाहिँ हामीलाई यो समस्या आएकोले गर्न सकेनौँ भनेर हामी फेरि रिभ्यू गर्छौँ, यसरी नै फेरि मिटिङ गर्छौँ, छलफल गर्छौँ, कार्यशालाहरू गर्छौँ। गरिसकेपछि फेरि अब यो बाटोबाट भएन अर्को बाटोबाट जानुपर्छ भनेर नयाँ बाटो तय हुन्छ। तर अवश्य पनि मैले आलुलाई नेपालमा आत्मनिर्भर मात्रै नभएर त्यसलाई सप्लाई गर्ने भन्नाले निर्यात गर्ने बाटोमा जानलाई हामीलाई धेरै दिन बाँकी नहोला जस्तो मलाई लागेको छ।
वर्षमा कति दिन, अब वर्ष कति वर्षको कुरा गरौँ हामी चाहिँ,
अब यति उति भनेर मैले अहिले ठ्याक्कै
तर त्यो अनुसारको तपाईँले जुन योजना र लक्ष्य लिनुभएको छ त्यो लक्ष्यलाई कार्यान्वयन गर्न त समय नै निर्धारण गर्न पर्यो।
हो, त्यो ठिकै कुरा गर्नुभयो। तर यो समय हामीले भन्दा पनि आलु बालीको अनुसन्धानमा भन्दा पनि विकासमा लागेका मान्छेहरूको पनि लक्ष्य हुन्छ। र हामीले अहिले यो प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना जुन छ यो आयोजनाले नै लक्ष्य लिएको छ 10 वर्षभित्र नेपाललाई आलुमा आत्मनिर्भर गराएर निर्यातमुखी बनाउने। भनेपछि अब हामी त्यसैको सपोर्टमा जान्छौँ हाम्रो आफ्नो भन्दा पनि, किनभने हाम्रो अनुसन्धान त त्यसपछि पनि चल्छ। यहाँ निर्यातमुखी नै भइसक्यो भने पनि हामीले विविध प्रविधिहरू निकाल्ने कुरामा हाम्रो त अविच्छिन्न प्रयास रहिरहनेछ। तर त्यस बाहेक पनि हाम्रो आफ्नो टार्गेट, हामी यतिवटा जात निकाल्नेछौँ, यतिवटा बिउ निकाल्नेछौँ भन्ने हाम्रो टार्गेट त 10 वर्ष 20 वर्ष 25 वर्षको लागि छ। तर त्योभन्दा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले लिएको लक्ष्य जुन 10 वर्षीय लक्ष्य छ त्यो 10 वर्षीय लक्ष्यलाई हामी पूरा गर्नको लागि आफ्नो तर्फबाट त्यो परियोजनालाई सहयोग गर्न हामी तयार छौँ।
अन्तिममा तपाईँलाई शुभकामना पनि, यो वृहत गोष्ठी मार्फत त्यो लक्ष्य पूरा गर्दै हुनुहुन्छ तपाईँले, यो आलुको आत्मनिर्भरताका विषयमा भारतबाट अझ बढी जसो हामीले भारतबाट आलु ल्याउँछौँ त्यो अवस्थाको अन्त्य कहिले हुन्छ?
हामी भारतबाट मात्रै ल्याउँदैनौँ, आलु केही मात्रामा बङ्गलादेश र केही मात्रामा भुटानबाट पनि आउँछ, चाइनिजहरूले पनि अलिअलि पठाउन सुरु गरेका छन्। तर अब हामीले, मैले अघि नै पनि भने, हामीले त्यो उत्पादन बढाउने कुरामा किसानहरूलाई सहयोग त्यतातिरको बाटोमा हाम्रो म्यान्डेटै छैन। हाम्रो म्यान्डेट अनुसन्धानतिरको भएको हुनाले, अनुसन्धानतिरको भए पनि राष्ट्रिय गतिविधिहरू हामीलाई थाहा हुन्छ। र हाम्रो अहिले जुन प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले लिएको लक्ष्य जुन छ त्यो लक्ष्य हामी सबैको लक्ष्य हो। र त्यो 10 वर्षीय लक्ष्यभित्र हामी पनि छौँ, किनकि त्यो प्रोग्राम हामीलाई पनि दिएको छ भने चाहिँ हामी, उहाँहरूले जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यो प्रतिबद्धता हाम्रो पनि हो, त्यस कारणले उहाँकै प्रतिबद्धतालाई म सपोर्ट गर्छु।
अन्तिममा मैले सोध्न छुटाएँ कि तपाईँलाई, अर्थात् तपाईँलाई भन्न मन लागेको कुरा केही छ भने छोटोमा भनिदिनु होला।
अब यसमा मलाई के लाग्छ भने नेपालको आलुबाली अनुसन्धान तथा विकासको लागि समस्या र चुनौतीहरू थुप्रै छन्। तर त्यो समस्या र चुनौतीबाट भागेर जति पनि साथीभाइहरू पलायन भइराख्नु भएको छ, जति पनि हिंताबोध बोकेर बस्नुभएको छ, फ्रस्ट्रेसन लिएर बस्नुभएको छ, त्यसबाट हामीले पाउनेवाला केही पनि छैनौँ, देशले पाउनेवाला केही पनि छैन, तपाईँ व्यक्ति र तपाईँको परिवारले पाउनेवाला केही पनि छैन। देशबाट पलायन भएर गएका गरिब निमुखा जो लेबरहरू छन् तिनीहरूले, तिनका परिवारले पनि पाउनेवाला केही पनि छैनन्। कुनै एउटा काम, ठोस काम गरेर बरु आलुलाई योगदान दिनुहोस्, तर फ्रस्ट्रेसन पालेर नबस्नुहोस्।
त्यति भन्नु छ, अहिले आलु लगाउने सिजन पनि छ समग्रमा, किसानलाई सुझाव केही छ? लगाइरहेका छन् कतिपयले, कतिपय लगाइसक्नु भएको छ, कतिपय लगाउने तयारी पनि गर्नुभएको छ, आलु फल्ने बेला पनि भएको छ, अन्तिममा किसानलाई सुझाव पनि केही छ तपाईँको?
हजुर, म अब यहाँ राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमको तर्फबाट कृषकहरूलाई अहिले कार्तिकभरि तराईमा आलु लगाउने सिजन छ, आलु लगाउनुहोस्। आलु लगाउँदाखेरि एकदम इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि टुसाएका आलु रोप्नुहोस्, र टुसा पनि त्यसको स्पेसल क्यारेक्टर छ, छोटा मोटा र हरिया टुसा, अलिक छायामा पसारेर राखेका दानाबाट निस्किन्छन्, त्यस्तो खालको टुसाहरू भएको आलुलाई रोप्नुहोस्। र एउटा मात्रै टुसा भन्दा दुई तिनवटा टुसा, दुई तिनवटा आँखाबाट टुसाएका आलुहरू रोप्नुहोस्। र मध्य पहाडमा जसले भदौको अन्तिम हप्तातिर आलु लगाउनु भएको छ, उहाँहरूले अब गोडमेल राम्रोसित गर्नुहोस्। अनि त्यसपछि अब आउने जुन कुहिरोको सिजन छ, त्यो कुहिरोको सिजनले पछौटे डडुवा रोग ल्याउनेछ, त्यो डडुवा रोगको व्यवस्थापनका लागि बडो सजग रहनुहोला। यति मात्रै हो अहिलेको लागि प्राविधिक सुझाव।
हजुर, यो जुन विशेष वैज्ञानिकहरूको कार्यशालाको कुरा गर्नुभयो, आलु लगाउने सिजनमै तपाईँले आलुलाई कसरी नयाँ बाली, नयाँ कसरी बिउ र आलुको उत्पादन कसरी बढाउन सकिन्छ भन्ने बारेमा वृहत गोष्ठी आयोजना गरेर एक किसिमको नयाँ सन्देश रेजोना ल्याउने तयारी गर्नुभयो र किसानलाई पनि आवश्यक सल्लाह दिनुभयो, यसका लागि धेरै धन्यवाद।
हस् उज्यालो र व्यक्तिगत रूपमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक कालिका प्रसाद उपाध्याय, उहाँसँगको कुराकानीमा हुनुहुन्थ्यो साथी विष्णु विश्वकर्मा। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बन्दित नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।